यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पारित। विधेयक पारित भएसँगै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अगाडि बढ़ेको प्रमुख दलका शीर्ष नेताहरूको भनाई। संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत प्राप्त। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 4 गते विश्वासको मत लिनुहुने। र पदीय मर्यादामा आचाउने काम गरेको अभियोगमा थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री श्रेथा थाविसिन पदमुक्त।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी, नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि, नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी, नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी, नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। प्रतिनिधि सभाको आजको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 पारित गरेको छ। कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले कानून न्याय तथा मानवाधिकार समितिको प्रतिवेदन सहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सभाले पारित गरेको हो। बैठकमा विधेयक पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गर्नुभयो।
हुन्छ भन्ने पक्षका मान्य सदस्यहरूको बहुमत भएकोले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक 2081 पारित भएको म घोषणा गर्दछु।
प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अगाडि बढ़ाएको बताउनुभयो। प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया थालनी भएको 18 वर्षपछि संक्रमणकालीन न्याय सम्बन्धी कानूनमा सहमति हुनु शान्ति पक्षधरहरूका लागि खुशीको विषय भएको बताउनुभयो। प्रधानमन्त्री ओलीले सहमतिका साथ कानून पारित हुने चरणमा पुगेको र कानूनलाई कार्यान्वयन गर्न सरकारले यथेष्ट सहजीकरण गर्ने र सहमतिका साथ आयोगहरू बनाउने बताउनुभयो।
पीड़ित मैत्री कुनै करकापमा नपरिकन सहमतिको साथ यस दस्तावेजलाई अगाडि बढ़ाएका छौं, यो कानूनको रूपमा अगाडि बढ़ाएका छौं। यो हामी सबैका लागि, शान्तिका पक्षधर हामी सबै छौं र हामी सबै शान्तिका पक्षधरहरूका लागि यो खुशीको विषय छ। ऐन बनिसकेपछि हामी यस अन्तर्गत आयोगहरू निर्माण गर्नेछौं र आयोगलाई काम गर्न एक त यस कानूनले अनुकूलता प्रदान गरेको छ, अर्को सरकारको तर्फबाट म भन्न चाहन्छु सहमतिका साथ नै ती आयोगहरू पनि बन्नेछन्, प्रभावकारी आयोग बन्नेछ र त्यसलाई सरकारको तर्फबाट पूराका पूरा सहयोग हुन्छ र मैले विश्वास लिएको छु सबै राजनीतिक दलहरूको तर्फबाट पनि सत्यनिर्पण तथा मेलमिलाप आयोग र त्यसै गरी बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन सम्बन्धी यी दुईटै प्रश्नमा सही निष्कर्षका साथ हामी छोटो अवधिभित्र नेपालमा द्वन्दको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दुनियाँलाई हामी दिन सफल हुनेछौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन हुन नसक्ने स्पष्ट गर्नुभएको छ। प्रधानमन्त्री ओलीले स्वस्थ प्रतिस्पर्धा सहितको लोकतान्त्रिक प्रणाली संघर्षबाट ल्याइएकोले देश र जनताको हितलाई सर्वोपरि राखेर लोकतान्त्रिक प्रणालीलाई स्थापित गर्न सरकार कटिबद्ध रहेको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री ओलीले लोकतन्त्रका मूल्य मान्यतालाई अझ बढ़ी सुदृढ समयानुकूल गर्न तथा जनताका लागि सेवा र सुशासन प्रभावकारी रूपमा दिन सकिने गरी देश र जनताको आवश्यकताका साथ आधारमा संविधानको संशोधन गर्न सकिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले टीआरसी विधेयक कानूनमा परिणत भएपछि द्वन्दका सबै पक्षले न्यायको अनुभूति गर्ने विश्वास व्यक्त गर्नुभयो। सभापति देउवाले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य लिनुपर्छ तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताउनुभयो।
शान्ति प्रक्रियाका बाँकी भागहरू पूरा गर्न नसक्दा अन्यलता एवं पीड़ितको न्याय पाउने अधिकार पूर्जित भएको थियो। उक्त जटिल कामलाई नेपाली राजनीतिक दलहरूले आफै सम्पन्न गर्न सक्षम छन् भन्ने सन्देश पूरा गर्न वर्तमान संकलनकालीन न्याय सम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले सिद्ध गरेको छ। नेपालले शान्ति प्रक्रियामा अविलम्बन गरेको नीति विश्वका लागि पनि उदाहरणीय र अनुकरणीय रहेको छ। सशस्त्र द्वन्द्वको बेला भएका घटनाहरूले नेपाली समाजमा पीड़ा दिएको छ। लामो समयदेखि द्वन्द्व पीड़ितहरू न्यायको खोजिया बसेका छन्। उचित परिपूर्ण हुन नसकेको कारण पीड़ित स्वयं र परिवारजनले थप पीड़ा बेहोर्नु परेको छ। यो विधेयक कानून बने पश्चात द्वन्द्वका सबै पीड़ितहरूलाई न्यायको अनुभूति गर्नेछन् भन्ने मैले विश्वास लिएको छु।
सभापति देउवाले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउन अन्तर्राष्ट्रिय कानूनलाई समेत मध्यनजर गरेर विधेयक अगाडि बढ़ाइएको र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न लागि परेको बताउनुभयो। विधेयकले द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको भन्दै देउवाले सबै दलहरू मिलेर बनाएको संविधान कार्यान्वयन गर्नु सबैको दायित्व भएको पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको शान्ति प्रक्रिया विश्वकै नमूना शान्ति प्रक्रिया भएको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाको अनुभव मौलिक रहेको भन्नुहुँदै देशको माटो र संस्कृतिमा हुर्किएको शान्ति प्रक्रिया भन्दै यसमा अरू देशको नक्कल नरहेको समेत स्पष्ट पार्नुभयो। अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको भन्दै परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रामा अगाडि बढ्न फराकिलो बाटो प्राप्त गरेको बताउनुभयो। अध्यक्ष प्रचण्डले नेपालको शान्ति प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको र शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाको हिसाबले विश्वको प्रगतिशील व्यवस्थाका रूपमा स्थापित भएको पनि बताउनुभयो।
शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको छ र अब हामीलाई परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको एउटा महान यात्रामा अघि बढ्ने अझ फराकिलो बाटो हामीले प्राप्त गरेका छौं भन्ने मलाई लाग्दछ। नेपालको शान्ति प्रक्रिया विश्वकै अनुपम शान्ति प्रक्रियाको रूपमा रहेको छ र हाम्रा अनुभव निकै मौलिक छन्। हाम्रै गृह, हाम्रै जलवायु र माटो, हाम्रै संस्कृति र परम्परा अनुकूल हुर्किएको शान्ति प्रक्रियाको रूपमा यो रहेको छ। नेपालको शान्ति प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग बसाइदिएको छ। शान्ति सम्झौताको जगमा आज नेपाल लैंगिक तथा सामाजिक समावेशीकरणको संवैधानिक व्यवस्थाका हिसाबले विश्वको सबभन्दा प्रगतिशील व्यवस्थाको रूपमा स्थापित भएको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालका राजनीतिक दलहरूले आफ्नै मौलिक तरिकाबाट शान्ति प्रक्रिया अगाडि बढ़ाएर सहमतिमा पुगेको स्पष्ट पार्नुभयो। अध्यक्ष नेपालले बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्य निरूपण तथा मेलमिलापको विषयमा सबैको सहमतिमा सबै पीड़ितलाई न्याय प्राप्त हुने गरी कानून कार्यान्वयनको पक्षमा अगाडि बढ़नुपर्ने बताउनुभयो। यस्तै छलफलमा सांसदहरूले संशोधन विधेयकमा राखिएका मानव अधिकार उल्लंघनका प्रावधानमा मेलमिलाप र क्षमादानको परिपाटी राखिएको भन्दै न्याय दिन प्रभावकारी संरचना आवश्यक रहनेमा जोड़ दिनुभयो। सांसदहरूले सरकारले न्याय सम्पादनका क्रममा ध्यान दिनुपर्ने, सबै पीड़ितका पक्षमा न्याय हुने गरी निरूपण गर्नुपर्ने बताउनुभयो। विधेयकमाथिको छलफलमा नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, सांसद रंजु कुमारी झा, अब्दुल खान, राम प्रकाश चौधरी, गंगाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु शाह, डाक्टर अमरेश कुमार सिंह, योगेन्द्र मण्डल लगायतका सांसदहरूले भाग लिनु भएको थियो। विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिनुहुँदै कानून मन्त्री अजय कुमार चौरसियाले लामो समयदेखि थाती रहेको शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन विधेयक महत्वपूर्ण रहेको बताउनुभयो। कानून मन्त्री चौरसियाले सबै दलको सहमतिमा सर्वोच्च अदालतको आदेश अन्तर्राष्ट्रिय कानून र मान्यतालाई ध्यान दिएर पीड़ित मैत्री बनाइएको पनि बताउनुभयो। बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री संघको सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 6 गते हुने विषयमा सभामा जानकारी गराउनुभयो। प्रतिनिधि सभाको अर्को बैठक भदौ 6 गते बिहिबार दिउँसो 1 बजे बस्नेछ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचमा भएको सहकार्यलाई आगामी 5 वर्षसम्म कायम राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको काठमाडौँ विश्वविद्यालयको 97 सभामा कुलपतिका हैसियतले प्रधानमन्त्री ओलीले विश्वविद्यालय र अस्पताल बीच देखिएको असमझदारी र समस्या छलफल गरी समाधान गर्न निर्देशन दिनुभएको हो। धुलीखेल अस्पतालले प्रदेश सरकारबाट प्रतिष्ठानको स्वीकृति लिन लागेको र विश्वविद्यालयले आफ्नै अस्पताल खोल्ने तयारी गरेको सन्दर्भमा दुई संस्थाबीच विवाद र अन्योल उत्पन्न भएको थियो। संघीय संसद संसदीय सुनवाई समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापतिमा एक एक जनाको उम्मेद्वारी परेको छ। सुनवाई समितिको सभापतिमा नेपाली कंग्रेसकी नेत्री एवं समिति सदस्य ईश्वरी देवी न्यौपाने र राज्यका निर्देशक सिद्धान्त समितिमा नेकपा एमालेका नेता एवं समिति सदस्य ठाकुर प्रसाद गैरेको मात्र उम्मेद्वारी परेको संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ। समितिका सभापतिको निर्वाचनका लागि भोलि साउन 31 गते बिहिबार 3 बजे बस्ने सम्बन्धित समितिको बैठकमा प्रस्तावकले उम्मेद्वारी सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गरेपछि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने निर्वाचन कार्यक्रम सम्बन्धी सूचनामा उल्लेख छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभाको आज बसेको बैठकमा मुख्यमन्त्री शाहले पेश गर्नुभएको विश्वासको मत सम्बन्धी प्रस्तावको पक्षमा 36 मत र विपक्षमा 8 मत परेको थियो। 53 सदस्यीय प्रदेशसभाको आजको बैठकमा 45 प्रदेशसभा सदस्यको उपस्थिति रहेकोमा विश्वासको मतको पक्षमा कंग्रेस 18, एमाले 11 र नागरिक उन्मुक्तिका 7 जनाले मतदान गर्नुभयो। माओवादी केन्द्र र एकीकृत समाजवादीका 8 जनाले विश्वासको मतको विपक्षमा र मत दिन्न भन्नेमा 1 मत खसेको थियो। बैठकमा सभामुख भीमबहादुर भण्डारीले विश्वासको मतको पक्षमा खसेको मत प्रदेशसभामा कायम संख्याको बहुमत भएकाले मुख्यमन्त्री शाहले प्रदेशसभाबाट विश्वासको मत पाउनु भएको घोषणा गर्नुभयो। यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आगामी भदौ 4 गते विश्वासको मत लिनुहुने भएको छ। लुम्बिनी प्रदेशसभाको बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिव दुर्लभ पुन मगरले जानकारी दिनुभयो। एमाले र कंग्रेसका 56 जना प्रदेशसभा सदस्यको समर्थनमा यही साउन 7 गते आचार्य मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप 5 प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने निर्णय गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आज अस्पतालमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि 2081 स्वीकृत गर्नुभएको छ। मन्त्री पौडेलले पदभार सम्हाले लगत्तै गत असार 31 गते गरेको पहिलो निर्णयमा राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति 2024-30 स्वीकृत गर्नुभएको थियो। रणनीतिले 7 प्रदेशमा क्यान्सरको परीक्षण तथा निदान गर्ने लक्ष्य लिएको थियो। कार्यविधि स्वीकृत भएपछि चितवनको भरतपुर क्यान्सर अस्पताल, भक्तपुरको भक्तपुर क्यान्सर अस्पताल तथा नेपालगंजको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले देशका अन्य भागमा विस्तारित क्यान्सर उपचार सेवा उपलब्ध गराउने भएका छन्। कार्यविधि अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी प्रदेशको विराटनगरमा र मध्य प्रदेशमा नारायणी अस्पताल वीरगंजमा क्यान्सर सम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। यसैगरी बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरले गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णालीको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिमको धनगढ़ी स्थित सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा उपलब्ध गराउनेछ। यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले कान्ति बाल अस्पताललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाइने बताउनु भएको छ। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मधेसी आयोगले आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति पौडेल समक्ष नेपालको संविधान बमोजिम आयोगका अध्यक्ष डाक्टर विजय कुमार दत्तले आयोगको आर्थिक वर्ष 2080-81 को वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। नेपाल प्रहरीले 1 किलो 400 ग्राम कोकिन सहित दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोको टोलीले अवैध रूपमा कोकिन कारोबार गर्ने तान्जेनियाका नागरिक जिमा अब्दुल्ला मजी र भारतीय नागरिक के जुचो बेनी तासोपोईलाई पक्राउ गरी आज सार्वजनिक गरेको प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीले जानकारी दिनुभयो। पक्राउ परेका दुवैलाई जिल्ला अदालत काठमाडौँबाट लागू औषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। जनता समाजवादी पार्टी जसपा नेपाल केन्द्रीय समिति बैठकले संगठन विस्तारका लागि 4 महिने जनअभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यही साउन 27 शुरू भई आज सम्पन्न केन्द्रीय समिति बैठकले सदन र सड़कमा बलियो उपस्थिति जनाउँदै संगठन निर्माणका लागि जनअभियानमा होमिने निर्णय गरेको हो। राष्ट्रिय सभाको विकास आर्थिक मामिला तथा सुशासन समिति बैठकले सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकताका विषयमा सरोकारवाला पक्षसँग छलफल गरेको छ। समितिमा आज भएको छलफलमा गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थामा आबद्ध सरोकारवाला पक्षले सदाचार नीति प्रत्येक संघ संस्थामा आवश्यक भएको बताउनुभयो। गैराती वर्षासँगै आएको पहिरोले अवरूद्ध नारायणगढ़ बुटवल सड़क खण्ड पहिरो पञ्चायतसँगै आज साँझबाट पुनः सञ्चालनमा आएको छ। दाउन्नेमा भाँसिएको सड़क मर्मतको काम चलिरहेका बेला गैराती लेदो सहितको पहिरो झरेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो पञ्चायत आज साँझ 4:30 सड़क दुईतर्फी रूपमा सञ्चालनमा ल्याइएको प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका सूचना अधिकारीलाई उद्धृत गर्दै हाम्रा संवाददाता रामप्रसाद आचार्यले जानकारी दिनुभयो। अहिले राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। किसान र व्यापारीको मिलोमतोमा काँचो स्याउ निर्यात हुन थालेपछि जुम्लामा कडाई गरिएको छ। हरेक वर्ष काँचो स्याउ निर्यात हुँदा जुम्लाको पहिचान नै खतरामा पर्न थालेको भन्दै काँचो स्याउ बेच्ने तयारी गरेका व्यापारीको गोदाम भदौ 5 गतेसम्म सील समेत गरिएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
जुम्ला भाषा संस्कृति पर्यटनसँगै स्याउ उत्पादनका हिसाबले पनि आत्मनिर्भर जिल्ला हो। जुम्लामा एकै वर्षमा स्याउ निर्यातबाट मात्रै 50 करोडसम्म आमदानी हुने गरेको छ। अर्ग्यानिक परिचय पाएको जुम्ली स्याउको माग बजारमा भने अत्यधिक मात्रामा छ। तर हरेक वर्ष व्यापारी र किसानको मिलेमत्तोमा काँचो स्याउ निर्यात हुँदा जिल्लाको पहिचान नै खतरामा पर्ने समस्या रहेकाले काँचो स्याउ निर्यात रोक्नु पर्नेमा तिला गाउँपालिका 9 का किसान हर्कबहादुर बुढाले दिनु भएको छ।
अर्काले यति फाइदा खा म कति फाइदा खाउँला भनेर चाहिँ जनताले नबुझेर रिसर्च गरेर काँचो च्याउ बुटेबाट टिपेर लडाई गरेर नगरी यसरी लिएको कारणले जुम्ला जिल्लाको माल अर्ग्यानिक छ भनेर अब राष्ट्रको कुरा काँचो च्याउ तल पुऱ्याएर आफै बेचत गर्ने जुम्लीकै बेचत जुम्लीको किसानको बेचत हो।
जुम्लाबाट भदौ 2 सातापछि मात्रै स्याउ निर्यात गर्ने काँचो स्याउ टिप्न नदिने विषयमा हरेक वर्ष छलफल र निर्णय भए पनि कार्यान्वयनमा चुनौती देखिएको छ। नियमन गर्दा गर्दै पनि साउन 2 साता तिलाबाट 2 टरक भन्दा बढी काँचो स्याउ बाहिरी जिल्लामा पुगिसकेको छ। बाँकी रहेको तर परिपक्व नभएको स्याउ लिने क्रममै रहेकाले काँचो स्याउ टिप्न र निर्यातमा प्रतिबन्ध लगाउनु पर्ने किसान कलिबहादुर रावतले बताउनुभयो।
भदौको पहिलो हप्तातिर पाक्दा यहाँको स्याउ टक्क राम्रो हुन्छ, अर्ग्यानिक पनि हुन्छ, त्यहाँको खाने मान्छेले स्याउ राम्रो खान पाओस् हाम्रो लक्ष्य हो। अब उनीहरूले स्याउ नजान लागि त कडाई गर्नुपर्छ, पुलिसले प्रशासनले पनि अति तयारी गर्नुपर्छ।
जुम्लाको तिला गाउँपालिकाले गत साउन 13 गते सूचना जारी गर्दै आगामी भदौ 5 गते भन्दा अगाडि स्याउ टिप्न र निर्यात गर्न नपाइने आग्रह गरेको थियो। स्याउ परिपक्व नहुँदै निर्यात गर्दा अर्ग्यानिक जुम्लाको पहिचान नै खतरामा पर्ने भएकाले तिला गाउँपालिकाले काँचो स्याउ संकलन तथा निर्यातमा कडाई गरेको हो। तर किसान र व्यापारीले अटेरी गर्दै काँचो स्याउ लिन थालेका व्यापारीको गोदाम नै सील गरिएको छ भने भदौ 5 गतेसम्म स्याउ संकलन तथा निर्यात कार्यलाई पूर्ण रूपमा रोक्ने तिला गाउँपालिकाकी उपाध्यक्ष गोरीकला बुढाको भनाइ छ।
जति हामीले निर्णय गरेछ त्यो अनुसारको त्योभन्दा अगाडि जान नदिने भन्नु।
हरेक वर्ष हुने काँचो स्याउको निर्यातलाई रोक्न, स्याउ संकलन र निर्यातको समय तोक्न र किसानले पाउने मूल्य निर्धारण गर्ने विषयमा ठोस नीति बनाउन तर्फ सरकारवालाले ध्यान दिन जरुरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
अब अन्तर्राष्ट्रिय समाचार। थाइल्याण्डको संवैधानिक अदालतले प्रधानमन्त्री श्रेथा थाविसिनलाई पदीय मर्यादामा आज आउने कार्य गरेको अभियोग सम्बन्धमा फैसला दिँदै जिम्मेवारीबाट पदमुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि अपदस्थ भएका फेउ थाई पार्टीका नेता तथा प्रधानमन्त्री श्रेथा थाविसिनले बुधबार आफूलाई नैतिक नियम उल्लंघन गरेका कारण पदबाट हटाउने अदालतको फैसलाको सम्मान गर्ने बताउनु भएको छ। फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबारे बुधबार भएको थाइल्याण्डको संवैधानिक अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा थाविसिन पदबाट हट्नु भएको हो। पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राको परिवारसँग निकट रहेका वकिल पिचित सुएनवानलाई मन्त्रीमा नियुक्त गरेका कारण श्रेथामाथि नैतिकताको नियम उल्लंघन गरेको अभियोग लगाइएको थियो। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा कम्तीमा 36 जनाको मृत्यु भएको छ। गत अक्टोबर 7 हमासले इजरायलमा आक्रमण गरी झण्डै 12 जनाको हत्या गरी 251 जनालाई बन्धक बनाएपछि इजरायलले गाजा क्षेत्रमा जारी राखेको आक्रमणमा झण्डै 40,000 प्यालेस्टाइनीको मृत्यु भएको छ भने 92,000 भन्दा बढ़ी घाइते भएका छन्। यसैबीच गाजा क्षेत्रको करिब 84% भूभागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्रसंघीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ।
नेपाली शेयर बजारमा बुधबार 34.29 अंकको वृद्धि भएको छ। यस दिन एफसेट परिसूचक 1.17% बढ़ेर 2,957.75 बिन्दुमा कायम भएको छ। बुधबार 332 कम्पनीहरूका 5,12,30,340 किता शेयरहरू 23,43,05,81,000 मूल्यमा किनबेच भएका छन्। यस दिन जीवन बीमा समूह, लघुवित्त र म्युचुअल फण्डका उपसूचकहरू घटेका छन् भने अरू सबै समूहका उपसूचकहरू बढ़ेका छन्। 9 कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा 1 कम्पनीको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ। चितवन जिल्लामा यस वर्ष 100% क्षेत्रफलमा धान रोपाई भएको छ। समयमै मनसुर शुरू भएसँगै किसानलाई सहज भएपछि गत वर्ष भन्दा यस वर्ष छिटो रोपाई सकिएको किसानहरूले बताएका छन्। कृषि विकास कार्यालय चितवनका अनुसार चितवनमा गत वर्ष 22,870 हेक्टर क्षेत्रफलमा धान रोपाई भएकोमा यस वर्ष 24,2407 हेक्टर क्षेत्रफलमा रोपाई सम्पन्न भएको छ। सूचना अधिकृत सुरुचि त्रिपाठीले गत वर्ष भन्दा यस वर्ष चितवनमा छिटो रोपाई सकिएको जानकारी दिनुभयो। गत वर्ष 95% धान रोपाई भएकोमा यस वर्ष भने साउनको तेस्रो साता नै 100% क्षेत्रफलमा रोपाई सकिएको छ। जिल्लाका सबै स्थानमा धान खेती हुने भए पनि पूर्वी चितवन, पश्चिम चितवन र माडीलाई मुख्य धान उत्पादनको क्षेत्रको रूपमा मानिन्छ। कालीकोटका किसानले बारीबाटै 50 रूपियाँ प्रति किलोका दरले स्याउ बिक्री गर्न थालेका छन्। साउनको तेस्रो साता लागेसँगै किसानले स्याउ टिपेर बिक्री गर्न शुरू गरेका हुन्। जिल्लामा सबैभन्दा बढी स्याउ उत्पादन हुने तिला गुफा नगरपालिका र रासकोट नगरपालिकाका किसान स्याउ टिप्न यति बेला व्यस्त हुन थालेको तिला गुफा एकका रज बहादुर बुढाले जानकारी दिनुभयो। बढ़ी मूल्य पाउने आशामा किसानले छिटो स्याउ टिप्दा हराउने भएकोले नगरपालिकाले साउन 20 गतेदेखि मात्र टिप्न आग्रह गरेको तिला गुफाका पूर्व अध्यक्ष खड्कराज साईले बताउनुभयो। स्याउ बजार लैजान समस्या रहेको भन्दै मूल्य पनि कम पाउने गरेको रासकोट नगरपालिका 8 फुकोटका पुष्पराज बरालले गुनासो गर्नुभयो। किसानले उत्पादन गरेको स्याउ बिक्री र ढुवानीका लागि अनुदान दिने गरिएको जिल्ला कृषि विकास कार्यालय कालीकोटले जनाएको छ। आईएमई र जीएमई रेमिट गाभिएर बुधबारदेखि आईएमई लिमिटेडका रूपमा एकीकृत कारोबार शुरू गरेका छन्। काठमाडौँमा आयोजित एक औपचारिक कार्यक्रमका बीच 2 कम्पनी गाभि संयुक्त कारोबार शुरू भएको हो। आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कम्पनी गाभिएपछि आगामी दिनमा सेवा थप सहज र सुरक्षित बन्दै जाने र चाँडै सार्वजनिक शेयर निष्कासनमा जाने बताउनुभयो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गवर्नर बमबहादुर मिश्रले हुन्डी कारोबारलाई नियन्त्रण गर्दै वैधानिक बाटोबाट विप्रेषण भित्राउन आवश्यक रहेको उल्लेख गर्नुभयो। मुलुकको कुल गार्हस्थ उत्पादनमा विप्रेषणको योगदान करिब 24% हारारीमा रहेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपाली खेलकुद पत्रकारहरूको छाता संगठन नेपाल खेलकुद पत्रकार मंच एनएसजीएफले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजीएफ पल्सर स्पोर्ट अवार्ड आगामी भदौ 28 गते हुने भएको छ। एनएसजीएफले बुधबार पत्रकार सम्मेलन मार्फत अवार्डको 21 संस्करणको मिति घोषणा गर्यो। 2052 सालमा स्थापना भएको एनएसजीएफले 2060 सालदेखि निरन्तर रूपमा अवार्ड कार्यक्रम गर्दै आएको छ। नेपाली खेलकुदमा वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाड़ी सहित प्रशिक्षक र खेलाड़ी कर्मीलाई सम्मान गर्ने उद्देश्यका साथ यसको शुरूआत भएको थियो। यसपालि एनएसजीएफले अवार्ड कार्यक्रमसँगै एसियाली खेलकुद पत्रकार महासंघ एआईपीएस एसियाको कांग्रेस पनि आयोजना गर्नेछ। एनएसजीएफ आईपीएस एसियाको सदस्य हो। स्पोर्ट अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने अभियान स्वरूप अवार्डको पूर्व सन्ध्यामा आईपीएस एसिया कंग्रेस पनि आयोजना गर्न लागेको एनएसजीएफले बताएको छ। उक्त कंग्रेस भदौ 25 देखि 28 सम्म हुनेछ। कंग्रेसमा एसियाका 33 देशका खेलकुद पत्रकारको उपस्थिति रहनेछ। सदाझै यस वर्ष पनि अवार्डको मुख्य प्रायोजकको रूपमा गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकललाई निर्देशता दिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च र गोल्छा ग्रुप बीच अवार्डका लागि सहकार्य भएको यो 16 वर्ष हो। यस वर्ष अवार्डमा वर्षका उत्कृष्ट पुरुष खेलाड़ी, वर्षका उत्कृष्ट महिला खेलाड़ी, वर्षका उत्कृष्ट युवा खेलाड़ी, वर्षका उत्कृष्ट प्रशिक्षक, पीपुल्स च्वाइस अवार्ड, पारा एथलेटिक्स सम्मान, स्पेशल अवार्ड, टीम अफ द इयर, लाइफ टाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोर्ट जर्नालिस्ट अवार्ड गरी 10 विधा समावेश गरिएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले साफ U20 च्याम्पियनशीप खेलाउन वैकल्पिक मैदान खोज्ने भएको छ। एएफसी च्यालेन्ज कपको प्ले अफ अन्तर्गत चर्च वाइज युनाइटेड र पारो एएफसी बीचको खेल मैदानको अवस्था बिग्रिएको थियो। मैदान हिलाम्य भएपछि सर्वत्र आलोचना भएको थियो।
खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम आगामी 24 घण्टामा कोशी बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन सट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै कोशी बागमती गण्डकी प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.2 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 19.1 मिलिमिटर। काठमाडौँको अधिकतम तापक्रम 30.5 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 14.7 डिग्री सेल्सियस मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 23 डिग्री सेल्सियस, वर्षा 36.4 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 33.7 डिग्री सेल्सियस, न्यूनतम 23.9 डिग्री सेल्सियस, वर्षा 4 मिलिमिटर। र दिपालको अधिकतम तापक्रम 33.5 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग विधेयक पारित। विधेयक पारित भएसँगै नेपालको शान्ति प्रक्रिया विश्वकै लागि नमूनाका रूपमा अगाडि बढ़ेको प्रमुख दलका शीर्ष नेताहरूको भनाई। संघीयता र गणतन्त्रका मूल्य मान्यता विपरीत संविधान संशोधन नहुने प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा स्पष्ट। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहलाई विश्वासको मत प्राप्त। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले भदौ 4 गते विश्वासको मत लिनुहुने। र पदीय मर्यादामा आचाउने काम गरेको अभियोगमा थाइल्याण्डको संवैधानिक अदालतद्वारा प्रधानमन्त्री श्रेथा थाविसिन पदमुक्त। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।